پہلی ہدایت کیا کہہ دی؟ فلا تحدان بالقول، یعنی اپنی بات کو، نرم آواز کو پیش نہ کرو. اب آگے چلتے ہیں دوسری پہ، یہ ساری ہلکی ہلکی ہلتی جائیں گی، پھر کوشچنز ہیں تو اس لیسن کے اینڈ پہ ہم تھوڑی بات کر لیں گے انشاءاللہ. دوسرا حکم، وقرن فی بیوتکن، اور تم اپنے گھروں میں قرار پکڑو. قرن کا جو لفظ ہے نا، قرن ہے، اس کے دو مختلف معنی دیے گئے. بعض کہتے ہیں کہ یہ لفظ وقار سے ہے، وہ چھپی ہوئی ہے اس میں، وقار اردو میں بولتے ہیں نا، تو معنی کیا ہوگا کہ وقار سے اپنے گھروں میں بیٹھی رہو، عزت سے بیٹھو، چین سے بیٹھو، سکون سے بیٹھو. اور بعض کہتے ہیں کہ یہ قرر سے ہے، قرر نون اس میں فیمیل کا ہے، مونس جمع مونس، تو پھر قرر یا قرر سے ہوگا. پہلی صورت میں روٹ کیا ہوگا؟ واو قافرا. دوسری صورت میں روٹ ہوگا قافرا را، تو پھر قرار کا معنی ہوا. دونوں کو جمع کر لیجئے تو عورتوں کو حکم کیا دیا گیا کہ اپنے گھروں میں عزت سے بیٹھی رہو، اور دوسری بات یہ کہ اپنے گھروں میں قرار پکڑو، بلا وجہ بلا ضرورت گھر سے باہر نہ نکلو. عورت کا اصل مقام اور اس کا ٹھکانہ گھر ہے، اس کے اندر رہے. میں اس کے اوپر ایک کمنٹ آپ کو لکھاتی ہوں تاکہ آپ کو یہ بات سمجھ آ جائے، پھر آگے جا کے بات کریں گے. قرن جو ہے نا، یہ حکم ہے، امر ہے. قرن عورتوں قرار پکڑو، اردو میں بھی ہم کہہ رہے ہیں، اللہ کی طرف سے عورتوں کو ایک جاب آفر کی جا رہی ہے، یعنی وقرن فی بیوتکن. اللہ تعالیٰ عورتوں کو ایک جاب آفر کر رہے ہیں، اور عورتوں کا وہ جاب گھر کے اندر ہے. کیسے ہے اس کو ہم بعد میں بات کریں گے. اگلا تیسرا حکم لے لیجئے، ولا تبرجن تبرج الجاہلیت الاولی، کہ گھروں میں تو رہنا ہے، لیکن یہ تو نہیں ہو سکتا کہ گھر میں ہی رہو گی. اور وہ ایک جہالت کا جملہ کہ عورت گھر سے بس دو ہی بار نکلتی ہے، ایک ڈولی میں بیٹھنے کے لیے اور ایک دفعہ جنازے کے لیے، انتہائی غیر اسلامک بات ہے. اللہ ایسا بات نہیں کہتے. ہم دیکھیں گے ابھی انشاءاللہ کہ صحابہ نے اور اللہ کے نبی نے ان آیات کو کس طرح پیش کیا. جب نکلنا پڑے عورت کو گھر سے باہر تو کیا نہ کرے؟ ولا تبرجنا، اور نہ وہ بناؤ اختیار کرے. یہ جو لفظ ہے نا تبرج اور تبرجنا، اس کے اندر لفظ ہے برج، باراجی. برج کہتے ہیں بلند چیز کو، جیسے برج منار کہتے ہیں نا، اچھے برج لاہور دے، یہ وہی برج ہے. تبرج کہتے ہیں نمایاں ہونا اور نمائش کرنا، شو آف یا پرومیننٹ ہونے کے معنوں میں. یہاں اشارہ ہے عورتوں کے بناؤ سنگھار کر کے غیر مردوں کے سامنے خود کو نمایاں کرنا. اور اس میں عورت کا مقصد کیا ہوتا ہے؟ کہ لوگوں کی نظریں اس پر پڑے، دیکھیں، توجہ کا مرکز بنے، اٹریکٹ کرنا. اور عرب تو اپنے تمدن اور اپنے طرز معاشرت پر بڑھ چڑھ کے فخر کرتے تھے. وہ تو فرعون کی طرح اس کو مثالی کلچر کہتے تھے. بھی طریقہ تھی کمول مسلح، آیت 63 سورۃ طٰہٰ میں ہم پڑھ چکے. تو اللہ تعالیٰ نے دور جاہلیت کے ان طریقوں کو، جس پہ عرب فخر کرتے تھے، اس کو جاہلیت کی علامت قرار دیا، اور مسلمانوں کو حکم دیا کہ تم ان کی دیکھا دیکھی اس طرح سے اپنی حسن کی، جسم کی، کپڑوں کی نمائش کرتی بھی باہر نہ پھیرو. اور کیا کرو؟ واقم نسلا. اب دیکھیں نماز روزے کا اب ذکر آ رہا ہے، پہلے عورت کے تبرج کی بات کر دی. واقم نسلا، اور قائم کرو نماز. وآتی الزکات، اور ادا کرو زکات. وأطعن اللہ ورسولہ، اور اطاعت کرو اللہ اور اس کے رسول کی. یہ جو تینوں میں نون ہے نا، اقمنا، آتینا اور اتینا، یہ نون مونس کا ہے، نون تانیس کہتے ہیں اس کو، فیمیل یعنی اس سے مراد ہے کہ تم نمازیں بھی پڑھو، زکوٰۃ بھی دو، اللہ اور اس کے رسول کی اطاعت بھی کرو. یہ سارے احکامات کیوں دیے جا رہے ہیں؟ اس لیے کہ انما یرید اللہ لیصیبنکم الرجس اہل البیت، اللہ تو بس یہی چاہتا ہے کہ نبی کے گھر والوں کہ وہ دور کرے تم سے ناپاکی کو. وَيُطَهِّرَكُمْ تَطْهِيرًا، اور تمہیں خوب اچھی طرح پاک کر دے. یعنی جو احکامات تمہیں دیے جا رہے ہیں، یہ تم پہ کوئی پابندی نہیں ہے، تم سے کوئی ڈسکریمنیشن نہیں ہو رہا، بلکہ اللہ سبحانہ تعالیٰ تمہارے اندر سے وہ گندگی دور کرنا چاہتا ہے جو دور جاہلیت کی تھی، کہ جس میں عورتوں کو اس طرح سے ایک شو پیس بنا کر پیش کر دیتے تھے. لونڈیاں تھیں جو پہن اوڑھ کے گھروں گھروں میں پھرتی اور لوگوں کی حوث کا شکار ہوتی تھی. اللہ تعالیٰ ان سب چیزوں کو روک کر کہہ رہے ہیں کہ تم سے گندگی کو دور کر دے. یہاں دیکھیے گا کہ اہل بیت کا لفظ ہے، نبی صلی اللہ علیہ وسلم کی ازواج کے ساتھ پیچھے سے بات چل رہی ہے. تو ایک تو یہاں سے اتنی بات سمجھ لیجئے، بیوی کو اہل بیت میں قرار دیا گیا. بہت سارے لوگوں نے ادھر ایک، جس کو آپ کہنا چاہیے کہ اپنی مشکل خود ہی کھڑی کرنے کے لیے، ایک مین میڈ مسئلہ کہ بیوی اہل بیت میں نہیں ہوتی. ایک بہت معروف فقہ ہے مسلمانوں کی کہ جو نبی صلی اللہ علیہ وسلم کی ازواج کی دشمن ہے، وہ ان آیتوں کو پیش کرنے کی بجائے کچھ اور ایشو پیش کرتے ہیں، وہ کہتے ہیں کہ اہل بیت میں صرف بیٹیاں اور بیٹے ہوتے ہیں، حالانکہ یہ آیت اس بات کی بہت بڑی دلیل ہے. اسی طرح ہم آگے بھی پڑھیں گے اللہ کے ایک اور نبی کی بیوی حضرت سارہ کا ذکر ہے اور کہا کہ رحمت اللہ و برکاتہ علیکم اہل البیت، تم پر اللہ کی رحمت اور برکتیں ہوں اے گھر والوں. سورہ ہود کی آیت 73 ہے. تو ادھر بھی اہل بیت میں بیوی کا تذکرہ ہے. پھر اسی طرح حضرت ام سلمہ سے ایک روایت اللہ کے نبی کی، ایک موقع پہ نبی صلی اللہ علیہ وسلم حضرت فاطمہ، علی اور حسنین کو لے کر آئے اور اس کے بعد آپ نے کہا اللہم ہاؤلاء اہل بیتی فاذہب عنہم الرجس وتطہرہم تطہیرا، کہ اللہ یہ میرے اہل بیت میں سے، پس تو ان سے گندگی کو دور کر دے اور ان کو بہت پاک کر دے. اب یہ ساری چیزیں جو ہیں یہ ملی ہوئی ہیں. یہ کہنا کہ بیوی اہل میں نہیں اور بچے ہیں، عقل کو بھی بات نہیں پڑتی. آپ کارڈ دیکھیے شادی کے، بما اہل و عیال، اہلیہ بیوی کو کہتے ہیں نا، بیت گھر کو کہتے ہیں. بیوی کو آپ کیسے اہل بیت میں نہیں کر سکتے، سارا گھر بیوی کے ہاتھ میں ہوتا ہے. آپ لفظ اہل بیت کو اردو میں کریں نا، گھر والی، تو کون ہوتی؟ پنجابی میں نہیں کہتے عورت کو گھر والی؟ اس میں شبہ کیا ہے؟ اس میں مسئلہ کیا ہے؟ اور بیوی کو الگ کر کے آپ ثابت کیا کر سکتے ہیں؟ جس کے بطن سے آپ کو بچے ملے آپ ان بچوں کو اہل بیت کہیں اور بیویوں کو نکال دیں؟ یہ صرف رہ جاتی ہے ایک بحث ہے جس کی کوئی ضرورت نہیں، لیکن میں نے اتنی سی بھی بات اس لیے کی کہ اگر آپ کبھی سنیں تو آپ کو پتا ہو کہ ایسا کوئی مسئلہ نہیں ہے. اب اس ایک آیت میں آپ دیکھیے جو احکام میں سے جو بات ہمارے سامنے آئی ہے وہ کر نفی بیوتی کو نہ، تھوڑی سی اس پہ بات کی ضرورت ہے. دیکھیے کہ ہر چیز کی ایک جگہ ہوتی ہے. زمین کدھر ہے؟ ہمارے پاؤں کے نیچے. آسمان کدھر ہے؟ ہمارے سر کے اوپر ہے. پہاڑ کدھر ہیں؟ شمالی علاقوں میں ہے. سمندر کدھر ہے؟ آپ سب کو پتہ نا. اسی طرح آپ کے گھر میں بھی ہر چیز کی جگہ ہے. میں کچھ لفظ بولتی ہوں، آپ آگے سے جواب دیجئے کہاں ہوتے ہیں. بیڈ سیٹ کدھر ہوتا ہے؟ ڈائننگ ٹیبل کدھر ہوتا ہے؟ برتن کدھر ہوتے ہیں؟ کپڑے کدھر ہوتے ہیں؟ تو کیا یہ ساری چیزیں برتن کچن میں نا، کیا برتن ہمیشہ کچن میں رہتے ہیں؟ کیا برتن باہر نہیں آتے کھانے کے لیے؟ پھر باہر آ جائیں برتن بکھرے ہوں تو پھر بعد میں آپ کیا کرتے ہیں؟ آپ ان کو اٹھا کے کچن میں کیوں لے کے جاتے ہیں؟ قرن فی کچن. برتنوں کا اصل مقام کچن ہے، ضرورت کے لیے نکلتے ہیں پھر واپس. یہ جو صبح میں اور آپ گھر کی ڈسٹنگ کرتے ہیں اس میں کیا کر رہے ہوتے ہیں؟ چیزوں کو ان کی جگہ پہ ڈالیں. اگر بچوں نے پلو بیڈ روم سے نکال کر اور لاؤنج میں رکھ دیں آپ وہ واپس رکھتے ہیں. آپ ان کے بلینکٹس ریپ کرتے ہیں، آپ ان کے جوتے جگہ پہ رکھتے ہیں، ٹاولس باتھ روم میں رکھتے ہیں. ہر چیز اپنی جگہ پہ آتی ہے، لیکن کیا وہ وہیں پڑی رہتی ہے؟ وہ کیا گھر ہوا کہ جہاں چیز ہلتی بھی نہیں؟ یہ تو کبھی نہیں ہوا نا، ہوٹلوں میں بھی ایسا نہیں ہوتا. تو بس اسی کو سمجھ لیں کہ نہ تو یہ آیت عورت کی ڈسکریمنیشن کے لیے، نہ یہ کہنے کے لیے کہ عورت پاؤں کی جوتی یا عورت گھر کے اندر اور چادر اور چار دیواری کا نام لے کر آپ ان کو ایسی چیزوں میں ڈال دیں، ایسا کچھ بھی نہیں ہے. عورت کو اللہ نے ایک ایسی خوبصورت جاب آفر کی ہے کہ دیکھو تم باہر روز نہیں نکل سکتی، تمہیں اس معاشرے میں جب لوگ نکالیں گے تو تم اپنے گھر کو خراب کر دو گی. میں تمہیں بچوں کی تربیت، گھر کی صفائی، کپڑوں کا ٹھیک کرنا، کھانے کا پکانا، اس کی جاب دیتا ہوں. اور وہ جاب کرنی کدھر ہے؟ جانا کدھر جاب کرنے؟ وقرن فی بیوتکن. یہ ایک جاب لیٹر ہے ایک عورت کے لیے جو اللہ نے آسمانوں سے دیا ہے. اللہ کسی عورت کو ان امپلائڈ نہیں چھوڑتا. ہم ان لفظوں کو بے عزتی سمجھتے ہیں. اللہ یہاں عورت کی رسپانسبلٹی بتاتے ہیں، اس پہ کوئی پابندی نہیں لگا رہے. عورت کی ذمہ داری بتائی جا رہی ہے، عورت کو آنر دی جا رہی ہے. یہ کہا جاتا ہے عورتوں تم تو گھر میں قدم بھی نہ رکھنا، عورتوں تمہارے تو قدم بڑے منحوس ہیں، باہر ہی پھرتی رہا کرو، کوئی ضرورت نہیں تمہیں اتنے پاکیزہ گھروں میں آنے کی. تو یہ عورت کی عزت تھی. آپ کس کو کہتے ہیں گھر میں آؤ؟ جس سے آپ پیار کرتے ہیں، جس کو آپ عزت دیتے ہیں. آپ کہتے ہیں آپ ہمارے گھر میں تشریف لائیے، باہر کیا بیٹھنا، گھر میں چلتے ہیں. اور کوئی غیر ہو جس سے کوئی بس امیرار روی کی بات ہے، وہ کہے گا گھر آ جاؤ، کہتے ہیں نہیں مسجد میں ملتے ہیں، چلے ادھر ملتے ہیں. ہر ایک کو تو آپ بھی نہیں گھر میں لے کے آتے. اللہ نے عورت کو وہ عزت دی جو عورت کو شاید راز نہیں آئی. عورت اپنی صنف کے ناطے سے بہت کمزور ہے، بہت زیادہ. اللہ تعالیٰ نے اس کو باہر کے لیے پیدا نہیں کیا، بس یہ کہا کہ تم یہ کام کرو گی. اور عورت کے جسم کے اندر، اس کے مادے کے اندر اللہ تعالیٰ نے تربیت کا رنگ ڈال دیا. بچوں کی تربیت بہت ہے. اور آپ دیکھ سکتے ہیں کہ یہ جو ہمارے یہاں ایک بڑا ہی عجیب جملہ بولتے ہیں نا کہ ہاؤس وائف، یہ بالکل عورت کی قدر نہ کرنے والی بات ہے. عورت ہاؤس وائف نہیں ہے، عورت ہوم میکر ہے. ہاؤس کو ہوم میں بدلنے والی چیز عورت ہے. عورت چونکہ اہم ہے تو اللہ تعالیٰ نے عورت کو ذمہ داری بھی بہت اہم دے دی. औरत जो है वो घर में नहीं होती तो घर घर नहीं लगता, औरत घर में ना हो तो मर्दों का दिल कहाँ लगता है घर में। घर में आते क्या पुकारते हैं, माँ किधर है, फिर चाहे माँ की परवाह भी ना हो, बस घर में है तो इसका अपनी जगह पे, तुम किधर हो, अच्छा ठीक है रहो इधर ही, बस यही देखना था। यानी औरत के बगैर घर जो है ना वो ईंटों की दीवारों का एक कमरा है, सच्ची बताए। हमारे यहाँ तो कहते हैं ना माँ के बगैर घर सुनना, सच्ची बात है, लेकिन बीवी के बगैर तो घर ही नहीं है। माँ के बगैर तो घर सुना है, बीवी के बगैर तो घर ही नहीं है। छड़े लड़के कहाँ रहते हैं, मिलके रहते हैं, शेयरिंग्स में रहते हैं। एक बीवी आती है, कमरा भी लेना पड़ता है, कमरे भी लेते हैं, चीजें रखते हैं, सामान लेते हैं। शादी के बाद जो बेचारे लड़के बहुत ही अर्ली स्टेजेस में होते हैं अपने करियर के, आप देखिए छोटी छोटी चीजें जमा करके फिर लड़की को घर लाते हैं। लड़की 2-4 महीने बाहर जाए वो सारा सामान जमा करके किसी स्टोरेज में रख के वो फिर दोस्तों से शेयर करते हैं। औरत से घर बनता है, बात ना आला और ना घटिया की, ये मुकाम की है। अल्लाह ने औरत को इज्जत दी है। अब सवाल पैदा होता है कि क्या औरत फिर करना बिफी बयूती को ना घर में ही बैठी रहेगी, बाहर नहीं निकल सकती? तो इसका जवाब है कि औरत निकल सकती है, बल्कि निकलेगी। कहाँ निकलती थी औरतें, सहाबियात के अमल को देख लीजिए। अभी मैं आपको कुछ सारी चीज़ें पढ़ के सुनाऊंगी तो उसमें बहुत सारी बातों की वेरीफाई करेंगे, मैं यहाँ सिर्फ खुलासा दे रही हूँ। देखिए नबी सल्लल्लाहु अलैहि वसल्लम के दौर में क्या औरतें निकलती थी घरों से, बिल्कुल निकलती थी। 5 वक्त की नमाजों के लिए निकलती थी, खास तौर पे फजर मगरिब और इशा के लिए निकलती थी। कजाए हाजत के लिए उस दौर में औरतें बाहर जाती थी, जो खुली जगहों पर रातों को निकलती थी औरतें उसके लिए निकलती थी। जंगों में जख्मियों की मरहम पट्टी के लिए निकलती थी, जुमे की नमाज के लिए निकलती थी। फिर इसी तरह से अपने माँ बाप को मिलने मैके जाती थी औरतें। घर की ज़रूरियात के लिए कोई चीज़ इस्तेमाल की चाहिए, कुछ भी करनी है उसके लिए निकलती थी। हज़रत उमर फारूक एक दफ़ा रात को गश्त कर रहे थे तो किसी घर में से किसी औरत के कराहने की आवाज़ आई। पूछा क्या बात है, तो उमर ने कहा कि मेरी बीवी जो है वो लेबर पेंस में है, औरत की ज़रूरत है। आवाज लिया, वो ज़रूरी सामान लेके गई, बच्चे की डिलीवरी में उसने मदद की। आती थी उसको ये काम तो किया ना, तो घर से निकली तो किया ना, तो वो निकलती थी, बिल्कुल जाती थी। औरत को किसी जगह नहीं रोका गया, नबी सल्लम खुद कुरा डालते थे अपनी बीवियों को कहीं ले जाने के लिए, और उसके बाद अल्लाह के हुक्म से औरतें साथ जाती थी। हर सफर में अल्लाह के नबी के साथ कम अज कम एक बीवी जरूर होती थी। तो ये बात ना समझी की बात है, और हम औरतें भी दूसरों के मुंह से सुनकर ऐसी बातों में। लेकिन सवाल पैदा होता है कि यहाँ अल्लाह तआला ने औरत के लिए जय करार घर क्यों बनाया, और औरत के घर में रहने के फायदे क्या है। तो नंबर एक पॉइंट्स में लिखिएगा। नंबर वन, औरत अपनी फितरत के मुताबिक घर में रहना पसंद करती है। घर में फितरी जिंदगी है, क्या आप इसकी तस्दीक करेंगे? यानी इस पूरे 3 दिनों में एक दिन कहीं नहीं जाना था, कोई दर्श भी नहीं था, कुछ नहीं। और शाम को मेरा ये हाल था कि यानी मैं ऐसे फील कर रही थी कि घर के अंदर रहने में और घर से निकलना, चाहे हम क्लास के लिए भी निकलते हैं, जमीन आसमान का फर्क है। आप घर में रहते हैं, आपके घर के काम कितने होते हैं, क्या कुछ होता है, और फिर बाद में दिल भी करता है रात को मस्जिद में चाहे नमाज के लिए आप निकल जाएं। फितरतन औरत को सुकून घर में मिलता है। फिर इस तरह आप देखिए कि औरत घर में रहेगी तो दूसरा फायदा क्या होगा कि औरत गलत कामों से बच जाती है। बाहर निकलते हैं शैतान है, फितने हैं, बहुत सारी ऐसी गंदी नजरें, औरत गंदी नजरों से बच जाती है। औरत को पर्दा करना ही नहीं पड़ता, अगर कोई औरत घर से नहीं निकलती उसको पर्दा करना पड़ता? निकाब तो घर से बाहर जाते भी पहनते हैं, अब आए तो बाहर जाके पहनते हैं। फिर इसी तरह घर में रहने का एक औरत को ये फायदा है कि औरत मुआश की मुशक्कतों से बची रहती है। इस्लाम ने माल कमाना औरत की जिम्मेदारी करार नहीं दिया, ये औरत पर एक गैर जरूरी बोझ है। अभी इसकी कुछ लाइबिलिटीज भी बताती हूँ। फिर इसके बाद चौथी बात यह है कि औरत अगर घर में रहेगी तो जो जॉब उसको अल्लाह ने दी है, और वो क्या है, रब यरबी तरबिया, बच्चों की तालीम तरबियत परवरिश उसको आसान दर्जे पे करती है, औरत इंजॉय करती है, उसकी तबीयत में है। छोटी छोटी बच्चियां तो गुड़िया से खेल रही होती हैं, कपड़े पहनाती, खाने पकाती, फितरत है उसकी, औरत इंजॉय करती है। जैसे बचपन में खिलौनों से खेलती थी, इसी तरह एक वक्त आता है घर आपका खिलौना होता है। जितना आपको मजा अपने किचन में आता है, जितना आपको अपने मियाँ के लिए खाना पका के आता है, शायद ही आपको किसी पार्टी में जाके आता हो जहाँ लोग आपके आगे पका के रखे, क्योंकि औरत को ये सारी बातें अच्छी लगती हैं। फिर इसी तरह औरत जब घर में रहती है, एक और फायदा क्या होता है कि औरत फ्रेश रहती है, अपने शौहर के आने तक अपने आप को तैयार कर चुकी होती है और उसका इंतजार करती है। फ्रेश फेस उसको मिलती है, उसको थकन नहीं होती, उसके ऊपर कोई ये हेक्टिक सवार नहीं होता कि इनके आने से पहले और खाना भी पकाना है। रहती साफ रहता है, घर पुरसकून होता है, सारे दिन की जरूरत के साथ ये सारे काम वो कर चुकी होती है। और भी बहुत सारे फायदे हैं। अब क्या औरत घर से बाहर नहीं निकल सकती? तो पहली बात यह कि औरत घर से बाहर निकल सकती है। हदीस में बुखारी की रिवायत है, हज़रत आयशा रज़ी अल्लाह तआला अन्हा रिवायत करती हैं कि अल्लाह ने औरतों को कद अज़िनल्लाहु लकुन्ना अन तखरुजना लिहवाइजिकुन्ना, बेशक अल्लाह ने इजाज़त दी है तुमको अपनी ज़रूरतों के लिए निकलने की। तो क्या पता चला कि बवक्ते ज़रूरत एक औरत घर से बाहर निकल सकती है। मर्द की मदद करनी पड़ती है कभी, बाज़ दफ़ा ड्यूटीज़ होती हैं, आप देखिए ना कि बास जॉब्स ही ऐसी हैं कि जो औरतों के करने की हैं, तो औरत जा सकती है। क्या करे औरत घर से कैसे निकले? तो इसका जवाब दो शर्तें लिख लें, सिंपल सी बात है। आपके 10 सवालों का जवाब इंशाल्लाह सिर्फ इन दो शरायत में आ जाएगा। नंबर एक, यानी अब सवाल आपसे कोई पूछता है कि औरत जॉब कर सकती है, तो आप कह सकते हैं कर सकती है, दो शरायत है। नंबर एक, घरेलू जिम्मेदारियां पूरी करने के बाद अपने घर को ओवरलुक करके या उसको बिगाड़ कर जॉब करेगी तो ज्यादा दिन तक खुश नहीं रहेगी, ठीक है। और दूसरी शर्त, शरीयत के दायरे में रहकर। अब शरीयत का लफ्ज़ सुनते ही हमारे गले में फांस अटकती है, हम कहते हैं शरीयत का दायरा 1 इंच बड़ा है और इसमें तो रह के खुश भी नहीं रह सकते, काम कहाँ करना, ख़त्म, फेंक दो। गलत बात है, हमने शरीयत को बहुत तंग कर दिया। शरीयत इतनी तंग नहीं है, बहुत वसी है। अगर अल्लाह के नबी की जिंदगी को सामने रखें तो औरतें बाहर निकलें तो क्या करें? अब नेक्स्ट क्वेश्चन है कि औरत जॉब कब करे? जब ज़रूरत पड़े। खुदा न खास्ता शौहर किसी हादसे का शिकार हो गए, हैंडीकैप हो गए, बेवा हो गई औरत, तलाक हो गई, ज़रूरत नहीं पूरी हो पा रही, कोई इमरजेंसी हो गई। और दूसरी बात है कि औरत में इतनी एक्स्ट्रा स्किल्स हैं कि वो घर का काम 5 मिनट में कर लेती है और उसके पास कोई एक्स्ट्रा स्किल है, पढ़ा हुआ है उसने, डॉक्टर बन चुकी है, उसने कोई नर्सिंग का काम किया है, तो फिर औरत कर सकती है। टीचिंग बेस्ट है बच्चों के लिए, बच्चे हैं कि ब्यूटी सैलून है, पार्लर्स हैं, औरतों को अपनी केयर के लिए, अपनी आराइश रिबाइश के साथ काम करें, बहुत अच्छी है। अब ये तो अलग बात है ना कि हम यू कर दिया, काट दिया अपने दीन से, कुरान से, तो वहाँ म्यूजिक भी है, गंदी तस्वीरें भी है, वो डांस भी करती हैं, गंदे कपड़े पहनती हैं। हालांकि अगर मुस्लिम सोसाइटी हो, अगर एक औरत अपनी ज़िबाइश आराइश के लिए कोई ऐसी जगह पाती है, और वहाँ मर्द तो नहीं होंगे ना, औरत उनसे ये करा ही नहीं सकती। फिर इसी तरह देखिए कि औरतों की बात चीज़ें ऐसी होती हैं जो मर्दों से खरीदना पसंद नहीं करता इंसान। बाज़ दफ़ा इंसान के अंडर गारमेंट्स हो सकते हैं, मेकअप की चीज़ें हो सकती हैं, कोई है, अगर एक औरत है, औरतों में रहकर उसने इन चीज़ों को करना है, वो ये काम भी कर सकती है। फिर इसी तरह आप देखिए डेंटिस्ट, अब एक मर्द से दांत निकलवाना कितनी मुश्किल की बात है, दांत निकाल निकाल के मर्दों को दिखाना ये तो बड़ी आसान है, लेकिन आप देखिए जब डेंटिस्ट चेक करता है तो कितना क्लोज होता है। मेरा ख्याल सिर्फ इस वजह से औरतें कई कई महीने दर्द पाले रखती हैं कि हम एक मर्द को नहीं दिखाएंगे। आपकी बेटियां, आपकी बहनें, आप खुद पढ़िए, डेंटिस्ट बनिए, और लिख दें सिर्फ ये कि हमने फीमेल को देखना, इट्स नो प्रॉब्लम। गायनाकोलॉजी, औरत औरत से ज्यादा कंफर्टेबल होती है। फिर इसी तरह आप देखिए, आप औरतों की यूनिवर्सिटीज बनाइए। अब जहां ये यूनिवर्सिटीज और कॉलेज और हॉस्पिटल चलाने हैं तो वहां पढ़ी लिखी औरतें भी तो चाहिए ना, तो पढ़वाएं अपनी औरतों को। इस दफा बहुत ही एक अच्छा एक्सपीरियंस मुझे हुआ, हमारी बच्ची है क्लास में, तो पढ़ाती भी है, तो वो बीच में अब साथ पढ़ भी रही है, तो मैंने उसको पूछा तुम्हारी पढ़ाई खत्म हो गई? कहती ये तो हो गई, लेकिन साथ साथ मैंने मास्टर भी करना है। मैंने कहा सोच लो तुमने आगे जाके बनना क्या है। किस्सा मुख्तसर, सारी बात का खुलासा, कहने लगी कि मैं आगे पढ़ना चाहती हूँ। तो मैंने कहा बेटा क्या पढ़ना चाहते हो मुझे बताओ। उसने जो अजीबो गरीब सा नाम लिया डिग्री का, तो मैंने कहा इसका फायदा क्या? बस पढ़नी है। तो मैंने कहा बेटा ये बताओ कि अगर आपने पढ़ना है तो कुछ ऐसा पढ़ोगे जिसका आपको फायदा हो। मैंने कहा आप टीचर टीच करती हैं स्कूल में, अभी भी तकरीबन 3-4 दिन आती हैं हफ्ते में। मैंने कहा आपको टीचिंग में मजा आता है? कहती जी। तो कहती कि मैंने कहा आप टीचर बन जाओ? कहती मैं टीचर बन जाऊँ, ये तो मुझे बहुत शौक है। अच्छा, तो फिर मैंने कहा हाँ आप टीचर बन जाए और जो वहाँ सीखें वो अपने दीन पे भी यूज़ करें। कल हम कोई स्कूल बच्चों का खोलेंगे तो आपकी टीचिंग की वो डिग्री हमारे काम आ जाएगी। बड़ी खुश हुई। कहती उस मैं बारनेबान पढ़ लूँ, बारनेबान बच्चों की पुलिस को कहते हैं, ये जो यहाँ बच्चे ले जाते हैं ना घरों से। मैंने कहा बस अब तुमने यही पढ़ना है। जो हमारे अगले प्रोजेक्ट सामने हमें देख रहे हैं कुरातुल ऐन के वहां नॉर्वे में, उसमें सारे ये फील्ड्स हैं। और आपको पता है कि हर फील्ड से पहले हमें ऐसा स्टाफ तैयार करना पड़ेगा, तो बाहर के हम क्यों लेके, हम कुरान पढ़े हुए क्यों ना लें? तो मैंने कहा तुम पढ़ो, शर्त एक ही है कि अपनी ये क्लासें नहीं छोड़नी और तुमने जो पढ़ना है वो साइड्स पे पढ़ोगी। सुनते हैं ना लोग तो उनको फायदा भी होता है, जो सुनते नहीं है फिर उनको बंदा कहता भी कुछ नहीं, वो कहता आपकी मर्जी जो मर्जी करें। तो मैंने कहा जो तुम्हारी क्लासेस के टाइम चल रहे हैं वो नहीं कर सकती। अब अगला कोर्स लोगी तो सुबह में नहीं लेना, तो वीकेंड्स पे लो, शाम पे लो, जिस वक्त तुम्हारी क्लास नहीं। कहती वो मैं कर लूंगी। मैंने कहा पढ़ो, क्यों नहीं पढ़ना तुमने, पढ़ो। जब हमारी बच्चियां ये सब पढ़ेंगी तभी तो आगे जाएंगी ना। अब आप देखिए कि कई ऐसे केसेस होते हैं कि जिसमें औरतें औरतों से बहुत कंफर्टेबल फील करती हैं, साइकोलॉजिस्ट होते हैं साइकिल, तो किस मुख्तसिर के औरत वो काम करे जिसमें मर्द ना बन जाए, मर्दों की तरह पैंट शर्ट पहन के ऐसे काउंटर पे ना खड़ी कर दी जाए कि जहां से दिन में 1,000 बंदा गुजरे और वो हर एक को पहले हेलो हाय करे फिर उसकी रसीद काटे। ये नॉन इस्लामिक है, ये शरीयत की हदों से फिर गुजरना है। आप अगर वीमेन बैंक बनाते हैं जहां बिला सूद बैंक आ रही है, इंटरेस्ट फ्री है, आप सिर्फ औरतों के बैंक बनाए। इंशाल्लाह जब कभी इस्लाम आएगा हमारे मुल्कों में तो आप देखेंगे औरतों के सारे फील्ड होंगे। आज भी अगर आप जाते हैं मिडल ईस्ट में तो काफी हद तक आपको इसकी झलकियां दिखती हैं। मैं खुद जानती हूँ ऐसे होटल्स हैं कि उनके कुछ ऐसे पोर्शन है, स्विमिंग पूल्स हैं या पिकनिक स्पॉट्स हैं, वो कुछ दिन कुछ वक्त सिर्फ औरतों के लिए, वहाँ कोई मर्द ही नहीं है, उनकी शादी है, तो औरतें औरतों में कैटरिंग भी कर सकती हैं। ये करना पड़े तो शर्त है, लेकिन बात यह है कि मर्दों से बिला वजह इंटरेक्शन और ऑफिस और जैसे बैठना और फर्क ही नहीं। मर्द बीवियों को जो जॉब करवाने भेज भी देते हैं ना, वो कंफर्टेबल तो नहीं होते। आप देखिए, आप घर में बैठी में एकदम फोन आया, उसके बाद ब्रदर थे, आपने अपने मियाँ को फोन दे दिया, बाद में पूछा किसका था, किससे इतनी लंबी बात हो रही, कहेंगे मेरे ऑफिस से आया था, मेरे कुलीग थे, मेरे बॉस। नो प्रॉब्लम, हम कभी सोचते भी नहीं। आप घर में और आपके फोन आ जाए और आप भी काम करती हैं तो आपके बॉस का फोन आ जाए या आपके किसी कुलीग का फोन आ जाए तो आपके मियाँ पसंद करेंगे ये कौन था, घर क्यों फोन करते हैं, कोई जरूरत नहीं। मर्द एकदम मना में आ जाते हैं। तो औरतें जॉब करके हकीकत में अपने घर को खतरों में लाती हैं। ये जो आज हमारे यहाँ एक नारा टू इनकम फैमिली, मैं कहती हूँ टू इनकम फैमिली इज इक्वल टू सारा सुकून रुखसत, पैसे कुछ नहीं होते। कमाने वाली औरत घर से निकलती है, अब मुझे यहाँ का तो पता भी नहीं है ज्यादा, लेकिन जो भी मैंने मारूफ बात सुनी हुई है, चले हमें इसको डॉलर्स में देख लेते हैं। अगर एक औरत पूरा महीना काम करती है बाहर जाकर, उसको $1,000 मिलता है, मिसाल ले लेते हैं, मुझे नहीं पता कम मिलता है ज्यादा। अब आप इमेजिन कीजिए, लिख के देखें तो आपको एंड पे क्या मिले, $1,000 उसने कमाया। रोज जाने के लिए उसको अच्छे कपड़े भी चाहिए, जूते चाहिए, पर्स चाहिए, वहां जो रोज लंच बाहर खाएगी, खुद तो नहीं खाएगी, किसी के साथ शेयर भी करेगी, जाती है तो गाड़ी चाहिए, गाड़ी है तो पेट्रोल चाहिए, नहीं तो उसको कोई मोनोस्कोट चाहिए, कोई ट्रेन का या बस का टिकट चाहिए, फिर वहां जाएगी तो सोशलाइजिंग हो जाएगी, आज किसी की दावत पार्टी, जैसे बंदा रहता है वहां उसकी दोस्तियां होने लगती हैं। अच्छा, अब ये सारे खर्चे जरा जमा कर लें, मिसाल है कि उसके ये जो भी कपड़े जूते पर्स लंच कर करा के आपने कह दिया $300 उसको उस पर लग गया, मान लेते हैं। पीछे रह गई बात, अब औरत घर में थी तो वो बेचारी कितने काम कर रही थी, मल्टीटास्किंग थी। आप देखिए, एक औरत को अल्लाह सुबहाना ताला ने इतना टैलेंट दिया कि आपको आज हैरत होगी सोच के कि घर में रहकर औरत क्या कुछ कर रही होती है। वो क्लीनर भी होती है, वो कुक भी होती है, वो अपने बच्चों की ड्राइवर भी होती है, वो उनकी टेक केयर है, और सबसे बड़ा जो औरत का काम होता है वो घर में रह के मुख्तलिफ रिश्तों को साइकोलॉजिकली टैकल कर रही है। कहीं सास की खिदमत, कहीं ससुर की बात सुनी, कहीं मियाँ के लिए कोई तैयार कर दिया, कहीं कुछ किया। अब जब औरत निकली तो वो घर के सारे काम करने पड़ेंगे। सबसे पहले तो बच्चा घर था, उसको किसी बेबी सिटिंग के पास छोड़ेगी डे केयरर में, उसके बाद वो USF होता है शायद, जहाँ भी होता है कि नहीं, जो स्कूल के बाद का टाइम बच्चे रहते हैं जॉब वाली पेरेंट्स के, उसका एक एक्स्ट्रा टाइम दिया करेगी। फिर उसके बाद सफाई करती थी तो मेड बुलानी पड़ेगी, या करेगी, या फिर सर पे बोझ रहेगा, या वीकेंड्स पे परेशान रहेगी। आप जितने पैसे कमाए थे ना, आप हिसाब करके देख ले, 300 उधर चला गया, 300 इधर चला गया, 200 बच्चों को दिया, हाथ में एंड में कुछ नहीं आएगा, बिलीव मी। अल्लाह ने बरकत रखी है, मर्द की कमाई में इतनी बरकत है, थोड़ा भी होगा ना सुकून का होगा। औरतें अगर कनात पैदा करें, इसके बरक्स आप कहते हैं अच्छा हम भी तो रोज कुरान पढ़ने ही आते हैं ना, अब इसको भी डील करें। मुझे पता है अंदर वो खुद खुद चल रही होती है कि फिर ये कुरान पढ़ने के लिए औरतें क्यों निकलती हैं अगर जॉब के लिए नहीं निकलती। साफ बात है, आप जॉब के लिए जो सारे एफर्ट्स कर रहे हैं वो आपको यहाँ तो नहीं करने पड़े। दूसरी बात है कि आप देखिए कि यहाँ आपको ना रोज के जूते चाहिए, ना खाना चाहिए, ना कुछ इस तरह की चीजें चाहिए, और दूसरी बात यह है कि यहाँ से आप कनात सीखती हैं। मैं कहती हूँ अगर आपको यहाँ आके गैस भी लगती है, आपके कपड़े भी हैं, आपको यहाँ फीस भी देनी पड़ती है, आप यहाँ ब्रेक में लंच भी खाते हैं, इसके बावजूद आपकी शॉपिंग की लिस्टें दिन दिन ब दिन कम होती जाती। जब आप दूसरी दुनिया में जाते हैं कमाने वाली, जहां हमारी बच्चियां अक्सर जॉब्स करती हैं मॉल्स में, जो वो कहती हैं उससे ज्यादा लुटाते हैं, आप एक दिन जाते हैं वो चीज भी ले आते हैं जो जरूरत नहीं होती, सस्ती मिली ले ली, गिफ्ट ले ली, लेते हैं ना। जिसने रोज जाना है उसकी शॉपिंग की लिस्टें भी बढ़ेंगी। यहां से दिन ब दिन ख्वाजात ख्वाहिशात कम होती हैं, वहां बढ़ती हैं। और बाकी बात है कि इधर तो मैं कहती हूँ ना भी पूरी हो, हाथ से भी देना पड़े तो भी करना है, क्योंकि अगली आयतों में अल्लाह ताला खुद ही फरमा रहे हैं। अगला हुक्म देखिएगा आयत में, ये तकरीबन पांचवा छठा हुक्म मिल रहा है औरतों को, وَذْكُرْنَا اور ذکر کیجئے, یا ذکر کرنے سے مراد یہ کہ بلند کیجئے, یعنی اس کام کو اپنے اندر لیجئے. مَا يُتْلَ فِي بُيُوتِكُنَّا جو پڑھی جاتی ہیں تمہارے گھروں میں, مِنْ آیَاتِ اللَّهِ وَالْحِكْمَةِ اللہ کے کلام کی آیتیں اور حکمت کی باتیں. لفظ لفظ کو دیکھیں گے, وَذْكُرْنَا اور یاد کیا کرو, ماں جو یوتلا پڑھی جاتی ہیں, فی بیوتی کننا تمہارے گھروں میں, من آیات اللہ اللہ کی آیتوں میں سے, والحکمہ اور حکمت میں. پہلے تو یہاں دیکھیں یہ حکم کس کو جا رہا ہے, نبی صلی اللہ علیہ وسلم کی بیویوں کو ٹیکسٹ کے اعتبار سے. پھر اس کے بعد آپ دیکھیے کہ نبی کی بیویوں کے ساتھ سے ہر ایک مسلمان عورت تک جا رہا ہے. اللہ سبحانہ تعالیٰ یہاں عورتوں کو علم کو عام کرنے کی بات کہہ رہے ہیں. کون سا علم؟ آیات اللہ والحکمہ. یہ ہے وہ آیت جس پہ مفسرین عورتوں کے درس و تدریس اور تعلیم کو فرض قرار دیتے ہیں, کیونکہ یہ حکم ہے. وَذْكُرْنَا مَا يُتْلَى فِي بُيُوتِكُنَّا. نبی صلی اللہ علیہ وسلم کی عادت مبارک تھی کہ جو قرآن کی آیتیں نازل ہوتی تھیں وہ اپنی ازواج کو بھی یاد کرواتے تھے. پھر اسی طرح اللہ کے نبی صلی اللہ علیہ وسلم نے عورتوں کے لیے, یہ جو میں نے ابھی شروع میں لسٹ گنوائی اس میں یہ بھی ایڈ کر لے کہ عورتیں تعلیم لینے جاتی تھیں نبی صلی اللہ علیہ وسلم کے پاس. صرف عورتوں کا بھی دن مقرر تھا اور آپ درس و واعظ فرمایا کرتے تھے. یہاں حکم دیا گیا کہ اللہ کے رسول پر جو قرآن کی وحی نازل ہو رہی ہے اس کو دنیا بھر میں پہنچا دو. حکمت سے مراد حدیث ہوتی ہے, قرآن کی تفسیر بھی ہوتی ہے. عورتوں کا یہ کام ہے کہ وہ اللہ کی نایتوں کو پڑھیں اور عام کریں. اور اس سلسلے میں ازواج مطہرات میں حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کی یہ شان ہے کہ اللہ نے ان کو علم کے لیے چنا تھا. ہر بیوی کی خوبی ہے, جیسے حضرت زینب بہت جنرس تھی, اس کو لمبے ہاتھوں والی کہتے تھے, بہت خرچ کرتی تھی, محنت کرتی تھی, کچھ بناتی تھی جیسے ہینڈی کرافٹ وغیرہ, اس کو بیچ کے اس کے پیسے پھر صدقہ کرتی تھی, غریبوں کو دیتی تھی. ام المساکین ان کا لقب تھا. حضرت عائشہ کو اللہ نے علم کے لیے چنا. حضرت عائشہ اس عمر میں نبی صلی اللہ علیہ وسلم کے پاس آئیں جس میں عموماً بچوں کا دینی سفر یا علمی سفر شروع ہوتا. ایک بار حضرت ام سلمہ سے حضرت عائشہ کے بارے میں پوچھا گیا تھا, یعنی نبی صلی اللہ علیہ وسلم نے ایک بار ام سلمہ سے حضرت عائشہ کے بارے میں فرمایا تھا, فَإِنَّهُ وَاللَّهِ مَا نَزَلَ عَلَيَّ الْوَحْيُ وَأَنَا فِي لِحَافِ امْرَأَةٍ مِّنْكُنَّ غَيْرَهَا. اللہ کی قسم مجھ پر اس حال میں کبھی وہی نازل نہیں ہوئی کہ میں تم میں سے کسی عورت کے لحاف میں ہوں سوائے عائشہ کے. یعنی حضرت عائشہ کو یہ شان حاصل ہے کہ اللہ کے نبی سو رہے ہوتے تھے ان کے گھر میں کہ اس حالت میں بھی وہی آ جاتی تھی. یہ کتنی بڑی بات ہے. وَذْكُرْ نَفِي بِتْ عورت کے علم لینے کا یعنی سوال, اور عورت علم لے نہ لے, میں سوچتی ہوں کہ اس پہ تو دیر از نو کوشچن. کتنے نا سمجھ وہ جب مرد اور گھر والے لگتے ہیں جو کہتے ہیں بیٹھو بچے پالو, پڑھنے کی ضرورت نہیں, گھر سنبھالو. تو بھائی یہی تو سیکھنے جا رہے ہیں کہ قرآن ہمیں بچے پالنا ہی تو سکھا رہا ہے, یہ قرآن ہمیں گھر چلانا تو سکھا رہا ہے, ہوم سویٹ ہوم بنانا ہی تو سکھا رہا ہے. تو لہٰذا وہی نازل ہوتی تھی اور اللہ کے نبی صلی اللہ علیہ وسلم کے پاس جبرائیل علیہ السلام تک آ جاتے تھے. اور یہاں حکمت سے مراد نبی صلی اللہ علیہ وسلم کے فرمودات یعنی آپ کی احادیث ہیں, اور نبی صلی اللہ علیہ وسلم کی بیویاں سے فائدہ اٹھاتی تھی. ان اللہ کان لطیفا خبیرا, یقیناً اللہ تعالیٰ بہت باریک بین اور ہر چیز سے باخبر ہے. افسوس کی بات ہے کہ جب سے مسلمانوں کا زوال شروع ہو گیا, عورتوں کے تو چھوڑ دیجئے, مردوں کے بھی پڑھنے پڑھانے کا رواج نہیں رہا, اس کو ایکسٹرا کام سمجھتے ہیں. حالانکہ آپ کو پتہ ہے کہ علم حاصل کرنا فرض عین ہے, تو یہ وہ بھی نہیں ہے کہ چند لوگ کر لیں تو بس ٹھیک ہے سارے شہر کی جان چھٹ گئی. اور آج ہمارے اوپر جتنے بھی مسائل ہیں نا, اس کی بہت بڑی وجہ کیا ہے کہ ہم لوگ علم سے دور ہیں. جب ماں علم والی ہوتی ہے نا تو اولادیں نسلیں بھی علم والی ہوتی ہیں. کہتے ہیں جب مرد دین پہ آتا ہے نا تو دین گھر کے دروازے پہ آ جاتا ہے, اور جب عورت دین پہ آتی ہے نا تو دین نسلوں میں چلا جاتا ہے. میں اس کو کیسے سمجھتی ہوں کہ جیسے گاڑی کا سٹیئرنگ ہے نا, یہ عورت کے ہاتھ میں ہوتا ہے, باقی ساتھ والی سیٹ پہ میاں صاحب ہیں, پیچھے بچے ہیں. اگر عورت دین پہ جائے گی تو مرد بھی, گاڑی تو ساری ادھر ہی جاتی ہے نا جدھر سٹیئرنگ جاتا ہے. گھر والے عورتوں کے نقش قدم پہ چلتے ہیں, چاہے کوئی مانے چاہے وہ نہ مانے. اس لیے عورتوں کے پڑھنے پڑھانے کا اہتمام بھی کرنا ہے اور اس پہ عمل کی ضرورت ہے. اور اگر کسی کو اس پہ کوئی کمپلیکس ہے کہ ہم کیوں کریں کیوں پڑھیں, تو ایک لیکچر مجھے یاد نہیں ابھی چند ماہ پہلے دیا تھا, اس کا نام کچھ ایسے ہی تھا کہ ہم دین کا کام کیوں کریں, یعنی اس کا کچھ اس طرح کا ٹاپک تھا, کہیں مل سکتا ہے فولڈرز میں. कि जिसमें मैंने सब यही रीजंस बताई थी कि हम आखिर इल्म क्यों हासिल करें, दीन क्यों सीखें, और इस पे तो इतना कुछ लिखा हुआ है, पूरे पूरे आर्टिकल्स हैं कि हमारे असलाफ जो थे उनके अंदर इल्म का क्या रिवाज था, माएँ कैसे इल्म सिखाती थी बच्चों की कैसे, और अभी रिसेंटली आपको एक बुक भी तो शुरू कराई है ना, नेक माओ का मिसाली किरदार, इंशाल्लाह इसके हम बाकी कहानियां भी साथ साथ पढ़ेंगे कि किस तरह से उस दौर की औरतों को बच्चों की दीनी तालीम का इतना फिक्र था जितना शायद हमें इस वक्त अपने बच्चों की दुनियावी तालीम का फिक्र है। तो ज़रूरत है इस बात की कि इन चीज़ों को आम किया जाए। फिर इसी तरह आप ये देखिए कि यहाँ लफ्ज़ हिकमत से नबी सल्लल्लाहु अलैहि वसल्लम की हदीस को भी आम करने को समझा गया। सहाबा कराम इस पर अमल करते थे। सही बुखारी की रिवायत है हज़रत माज से कि उन्होंने अल्लाह के नबी से एक हदीस सुनी, लेकिन इसको आम लोगों के सामने इसलिए बयान नहीं किया कि खतरा था कि लोग इसको इसके दर्जे में नहीं रखेंगे, यानी मिसअंडरस्टैंडिंग करेंगे। लेकिन जब इनकी वफात का वक्त आया तो लोगों को जमा किया और वो हदीस सुनाई, फिर फरमाया मैंने इस वक्त तक दीनी मसलियत की वजह से इसका जिक्र नहीं किया, मगर अब मौत का वक्त आ गया है, इसलिए उम्मत की यह अमानत इनको पहुंचाना जरूरी समझता हूँ। और सही बुखारी में उनके अल्फाज हैं, फ़ख़बर बिही मुआज़ इन द मौत ही तासीमन, के इस वक्त हजरत माज ने यह बात सुना दी ताकि वो गुनाहगार ना हो जाए। तो लिहाजा मुझे और आपको इस पे शरह सदर चाहिए।